ओम शांति, ओम शांति, ओम शांति। आज हम सब भाई बहन इस विशाल हाल में, जिसे दादी जी ने बनवाया था, उसमें आदरणीय दादी जी के स्मृति दिवस पर उनकी स्मृतियों को दोहराने के लिए, उनकी शिक्षाओं को दोबारा अपने सामने लाने के लिए इकट्ठे हुए हैं। सबसे पहले हम ये जानना चाहते हैं कि ऐसे कौन से बहन भाई हैं जिन्होंने दादी जी को देखा ही नहीं, वो ज़रा हाथ उठाओ। ऐसे कौन से भाई बहन हैं जिन्होंने दादी जी को देखा ही नहीं? ये तो बहुत सारे हैं, मेजॉरिटी हैं। अच्छा, तो आप सामने स्टेज पर दादी जी के फोटो तो देख रहे हैं ना? दादी जी के फोटो देख रहे हैं? अच्छा, तो दादी जी ने इस हॉल को यही सोचकर बनवाया था कि एक दिन ऐसा आएगा बाबा के बच्चे इतने बढ़ जाएंगे, इतने बढ़ जाएंगे कि माउंट आबू के हॉल जो बने हुए हैं उसमें नहीं आएंगे। और इस बड़े हॉल जिसको दादी जी हमेशा शाही हॉल, डायमंड हॉल कहते थे, वो बनवाया है, और इसमें भी बच्चे पूरे नहीं आते। अगर बाबा के सारे बच्चे एक ही टाइम पर यहाँ आ जाएं, तो ये हॉल बहुत कम हो जाएगा, और इसलिए बहुत सारे टर्न बना करके इस हॉल में हम आते हैं, टर्न बाय टर्न। तो जैसे एक चिड़िया घोंसला बनाती है, तो जब चिड़िया घोंसला बनाती है तो सीधा नहीं बनाती, पहले कुछ दिन वहाँ आके बैठती है जहाँ बनाना होता है, दो चार दिन सर्वे करती है कि ये जगह सेफ है, चारों तरफ से ठीक है, फिर घोंसला बनाना शुरू करती है। तो दादी जी में ये विशेषता थी कि दादी जी ऑलराउंडर रहे, एक काम नहीं, सिर्फ ज्ञान सुनाना या चारों सब्जेक्ट की धारणा करवाना नहीं, इतना बड़ा यज्ञ है, इतना बड़ा यज्ञ है, उसमें जितने भी काम होते हैं, हालांकि दादी जी फीमेल थी, जो दुनिया में बातें भाई लोगों ज़्यादा जानते हैं, वो उनको संसारिक ज्ञान नहीं था, लेकिन उनकी तीसरी आंख इतनी तेज थी कि वो सारे काम करते थे। तो इस हॉल को बनाने से पहले दादी जी ने इस ज़मीन पर एक बहुत बड़ा टेंट लगवाया, और एक साल उस टेंट में ही कार्रवाई चलाई। तो जब दादी जी ने देखा इतने बड़े टेंट में, फिर उड़ भी गया वो टेंट, एक दिन आंधी आई उड़ गया, तो ये जगह ठीक है, उसके बाद दादी जी ने ये बनवाया। और आपको पता है कि हमारे भाई बहन जो गाइड हैं, जो हमारे यहाँ की, तो इस इतने शानदार हॉल का जब हमारे गाइड भाई बहन शांति वन में विजिटर को दिखाते हैं और उनको कहते हैं कि देखो इतना बड़ा विदाउट पिलर हॉल बना हुआ है, तो कई तो आके बहुत आश्चर्यचकित रहते हैं और पूछते हैं कि इसका आर्किटेक्ट कौन है। तो जब उनको बताया जाता है کہ اس کا آرکیٹیکٹ کوئی اور نہیں ہے, ہماری دادی جی ہے, تو اور بھی حیران ہوتے ہیں. بڑی بڑی کمپنیوں والے آتے ہیں, وہ کہتے ہیں ہم نے ایسا ہال بنوانا ہو تو ہمیں بہت سارے ڈیزائن بنوائیں گے, بہت ٹیم بڑی رکھیں گے, کتنے مہینے تک اس پر ڈسکشن ہوگا, پھر جا کے وہ ہال بنایا جائے گا. بہت ہی آشچری کھاتے ہیں. اسی پرکار سے دادی جی, اتنا بڑا یگیہ ہے, اس میں چاول کب خریدنا ہے, کہاں سے خریدنا ہے, سب سے سستا چاول کہاں کہاں ملتا ہے, گیہوں کب خریدنا ہے, چینی کب خریدنی ہے, جتنی بھی چیزیں ہیں اور اس کو کہاں سٹور کرنا ہے, وہ دادی جی کی انگلیوں پر تھا. نہیں تو ہم بھی ایک بہت بڑی کمپنی میں کام کرتے رہے ہیں, وہاں ڈپارٹمنٹ ہوتے تھے, پرچیز ڈپارٹمنٹ, سٹور ڈپارٹمنٹ, آدھی آدھی. تو یہ سارا کام دادی جی سہج ریتی سے کر لیتی تھی. اس کو کہا جاتا ہے آدھیاتمک شکتی. تو آج ہم آدرنیہ دادی جی کے کچھ وشیشتائیں جو دادی جی میں ہم نے دیکھی اور اس سے کیا کیا لابھ ہوا, اس کا ذکر کرتے ہیں تاکہ ہم بھائی بہن بھی ان سے پریرنا لیں. جنہوں نے دادی جی کو نہیں دیکھا, میں نے دیکھا یہاں میجورٹی تو وہی بھائی بہن ہیں, اور جنہوں نے دیکھا ہے ان کو بھی سمرتیاں آتی ہیں. تو پہلی بات تھی جو دادی جی کو کہا جا سکتا ہے کہ نرمان چت. یہ بابا نے بہت بڑی ایک کوالٹی بتائی ہوئی ہے, نرمان. اب آپ جانتے ہیں پیارے بابا نے یہ بھی کہا ہوا ہے کہ جو نرمان ہے اور جتنا نرمان ہے اتنا ہی نرمان کا کاریہ کر سکتا ہے. نرمان میں نے بنانا, کنسٹرکشن کرنا. تو دادی جی کی نرمانتا کا ہی یہ پھل ہے کہ آپ دیکھتے ہیں کہ برہما بابا میں تو شیو بابا آتے تھے, وہ تو بات ہی ایکسٹرا آرڈینری تھی. ان کی آدھیاتمک شکتی ان کی تو نیاری تھی, پر ان کے پشچات آپ سوچئے کہ برہما بابا کے پشچات سڈنلی دادی جی کو یہ ذمہ واری لینی پڑ گئی, اور اتنی بڑی ذمہ واری, اور اس کو انہوں نے کیسے نبھایا کہ شاید اس سمے 300 کے قریب سینٹر ہوتے تھے. ودیش میں تو کوئی سینٹر تھے ہی نہیں, کئی پرانتوں میں بھی بھارت کے سینٹر نہیں تھے, لیکن دادی جی نے اپنے کال میں اس کو کتنا نرمان کیا, کتنا نرمان کیا, کتنا نرمان کیا, جو بھارت کے سبھی پرانتوں میں, ودیشوں میں یہ سبھی بابا کے سینٹر کھلے. تو آپ سوچئے کہ اس کا مول کارن تھا دادی جی کی نرمانتا. اس کے لیے تالی بجاؤ. ہم چاہتے ہیں کہ دادی جی اویکت وطن میں, آج بابا ان کو ضرور بلایا ہوا ہے, تو دیکھیں کہ بابا کے بچے, ان کو بہت خوشی ہوتی تھی کہ بابا کے بچے کتنے وردھی کو پا رہے ہیں اور کتنے جو جو انہوں نے ستھان بنائے ہیں ان کو یوز کر رہے ہیں. تو دادی جی کو اتی پرسنتا ہوگی. اب آپ دیکھیے اسی نرمان کاریہ کا پھلسوروپ ہے کہ جو بھی, جس کو ہم کہتے ہیں مائک لوگ, مائک, یا جس کو کہتے ہیں وارث کوالٹی, وہ جتنے آئے ہیں اس پیریڈ کے اندر, وارث تو شیو بابا کے بنے ہیں, برہما بابا کے, لیکن جو مائک آئے ہیں اور دادی جی جن مائک سے ملی ہیں, ساری دنیا میں آپ نے باہر چتر دیکھے ہوں گے اس ہال کے, نہیں دیکھے تو چکر لگا کے دیکھیے. ساری دنیا کے ہر پرکار کے نیتا, جس میں دھرم نیتا ہیں, راج نیتا ہیں, وگیان کے نیتا ہیں, بزنس کے نیتا ہیں, ہر فیلڈ کے جتنے بڑے بڑے نیتاؤں سے دادی جی ملی ہیں, شاید کوئی بھی ایسا نیتا نہیں ہوگا, چاہے وہ راجنیتک نیتا ہو, چاہے وہ دھرم نیتا ہو, جو اتنے وی آئی پی سے ملا ہے. اس کے لیے بھی آپ دادی جی کو یاد کرو, کیسی پرسنالٹی تھی. اور پھر آج تو پھر بھی آبو میں بہت ساری ٹرینز آنے لگ گئی ہیں، کچھ فیسیلیٹیز ہو گئی ہیں، ایئرپورٹ بن گئے ہیں، سڑکیں بڑھیا ہو گئی ہیں، لیکن اس سمے میں ایسا کون سا چمبک تھا دادی جی میں، یا ایسی کون سی وہ شمع تھی کہ ماؤنٹ آبو جیسے ایریا میں جہاں ڈائریکٹ فلائٹ بھی نہیں آتی اور دو چار ٹرینز آتی تھی، ایسا کون سا کشش تھا کہ بڑے بڑے ودیشوں سے، یونائٹڈ نیشن سے، بھارت کے کونے کونے سے یہاں پر ہر پرکار کے نیتا آئے اور نیشنل اور انٹرنیشنل کانفرنسز ہمارے یہاں پر مدھوبن میں ہوتی رہی ہیں، یہ ہال بھی نہیں بنا تھا، اس وقت سے ہو رہی ہیں، آپ سوچئے۔ اب اس میں یہ تھا کہ دادی جی کی نرمانتا ایسی تھی کہ کوئی بھی ویکتی آتا تھا، مان لو دھرم نیتا آیا، تو دادی جی اس کے آگے اتنی نمرتا اور نرمانتا سے اس کا سواگت کرتی تھی، اس کا ویلکم کرتی تھی، کہ اس کو لگتا تھا کہ اتنا شاندار میرا سواگت کبھی کسی نے نہیں کیا۔ اب آپ دیکھو کوئی بڑے مہاتما، مہا منڈلیشور آدی آدی جو بھی آتے تھے، وہ امیڈیٹلی پگھل جاتے تھے کہ اتنی بڑی دادی، اتنی بڑی سنستھا کی انچارج ہمارا کیسے سواگت کر رہی ہے۔ تو اس کا ارتھ یہ ہوا کہ سمان دینا، بڑے بڑوں کو سمان دینا، چھوٹے کو بھی سمان دینا، اپنے کو جھکانا، اور یہی نرمانتا ہے کہ جتنا نرمان اتنا اس دوسرے کو سمان دے کے سمان پراپت کرنے والا، وہ ہماری دادی جی۔ اس کے پشچات آپ دیکھیے کہ دادی جی نہ کیول بڑے بڑے نیتاؤں اتیادی دنیا کے پرتشٹھت لوگوں کو اس طرح سے ملتی تھی، بلکہ ہر ایک کو، کوئی بھی ہو، بڑا ہو، چھوٹا ہو، کماری ہو، بزرگ ہو، کسی بھی طرح کا کوئی ویکتی ہو، دادی آپ ان سے ملیں گے آپ کو ایسے لگے گا کہ دادی جی اس کا سمان کر رہے ہیں۔ اس کے دل میں ایک بار ایسی چھاپ پڑ جاتی تھی، اور کبھی منہ سے دادی جی کسی کو شکشا نہیں دیتی تھی، ان کا کرنی ہی ایسی تھی، ان کا بول ایسا تھا، ان کا طریقہ ایسا تھا کہ دوسرا ویکتی سمجھے کہ میرا اتی سے اتی سمان ہو رہا ہے، چاہے وہ کوئی بی کے ہو، بردر ہو، سسٹر ہو۔ اور ہم نے دیکھا ہے کہ دادی جی کے جو مینرز تھے، بابا کہتا ہے نا کہ مریادا پرشوتم، مریادا پرشوتم میں تو پتہ بھی نہ کسی کو لگے کہ دادی جی کے کتنے رائل مینرز ہیں۔ مان لیجئے دادی جی بھوجن کر رہی ہیں، آٹھ دس جنے بھوجن کر رہے ہیں دادی جی کے ساتھ، تو کئی لوگ جلدی بھوجن کر لیتے ہیں، کئی دھیرے دھیرے کرتے ہیں، تو دادی جی جو لاسٹ بھی بھوجن کر رہا ہوگا، دھیرے دھیرے کر رہا ہوگا، تو اس کو دیکھتے ہوئے کبھی جلدی بھوجن پورا نہیں کریں گی، جب وہ پورا کر لے گا تب کریں گی، کچھ نہ کچھ ہلکا ماسا اس کو فیل بھی نہیں ہوگا کہ دادی جی ایسا کر رہی ہیں، نہ وہ جلدی کرنے کی کوشش کرے گا۔ تو گپت ریتی سے یہ دادی جی کے مینرز تھے، یعنی آپ کو پتہ بھی نہیں لگے گا، اتنا سمپل اور اتنا رائل، اور سمپلیسٹی میں تو دادی جی کی کمال تھی، یعنی اتنی سمپل کہ ان کا رہن سہن جیسے برہما بابا کا تھا، برہما بابا اپنی ڈریس بھی نہیں بدلتے تھے کہ بھائی کسی کو ساکشاتکار ہوگا، دادی جی کا نیچرلی اگر آپ سو بہنیں کھڑی کر دیں اور اس کے اندر دادی جی کو کھڑی کر دیں، کسی کو بتائیں نہ کہ آپ کی چیف کون ہے، کوئی پہچان نہیں سکتا تھا کہ یہ ان کی چیف ہے جب تک آپ بتائیں نہ، اتنی سمپل۔ ہم لوگوں نے بھی ان سے سمپلیسٹی سیکھی ہے، کبھی بھی کسی چیز کو، وہ تو کہتی تھی یہ اونچا ہے، بہت اونچا ہے، نہ اونچا نہ نیچا، اس میں بھی سمپل سادہ، اور سادگی جو ہے ان کی باہر کی نہیں تھی، سادگی ان کی دل کی سادگی تھی، وہی باہر کی سادگی تھی، کوئی پرکار کا دکھاوا یا نقلی چیز یا اپنا سٹیٹس دیکھ کر میں ایسے کر لوں نہیں تھا۔ اگر مان لو بھوجن کر رہے ہیں اور دہی کھٹا ہے تو دادی جی بول دیتی دہی کھٹا ہے، نہیں تو کوئی بھی ہیڈ آف دی انسٹیٹیوشن ہے وہ سوچتا ہے میں کیوں بولوں، میرا ایسے ہو جائے گا نا، इतनी सादगी, इतना क्लियर उनका मन था कि जिसकी वजह से हर व्यक्ति को, चाहे वो दुनिया के किसी भी कोने से आया हो, कितना भी विद्वान हो, दादी को देखकर उसको लगता था मैं आईना देख रहा हूं। बिना बोले वो समझ जाता था कि इसकी भेंट में हर एक को अपनी शक्ल नजर आ जाती थी। जैसे कहते हैं नारद को आईना दिखा था। और एक तो सी सफाई और एक थी सच्चाई। सच्चाई इतनी सच्चाई कि मान लो सभा बैठी है, मधुबन में बड़ी बड़ी सभाएं आती थी हजारों लोगों की, सभा बैठी है और दादी जी सभा में से पूछती थी, ऐसा कोई है जिसने कभी जिंदगी में झूठ ना बोला? सारे कोई नहीं हाथ उठाता था। फिर दादी पूछती थी, ऐसा कोई है जिसने कभी जिंदगी में ना झूठ ना बोला? फिर कहती थी, मैंने नहीं बोला। और उनको सच्चाई पसंद भी थी। कभी किसी बच्चे से बाबा के गलती हो जाए और वो बान लेके मैंने गलती की है, तो दादी जी क्षमा की सागर, उसको बहुत क्षमा कर देती थी। लेकिन अगर कोई झूठ बोलने की कोशिश करे तो दादी जी को खटकता था कि ये यज्ञ के साथ, बाबा के साथ, परिवार के साथ सच्चा नहीं। तो इसलिए ये जो सच्चाई थी और ये सारे यज्ञ को फिर सच्चापना सिखाती थी। सच्चाई के अंदर कोई छोटा मोटा झूठ करने की भी कोशिश करे तो उसका दिल आप ही खराब होता था कि मैं इनके साथ झूठ बोलूं, इनके साथ ऐसे करूं। इसी वजह से दादी जी ने इतना बड़ा यज्ञ जो है बिना, और हर एक पर ट्रस्ट करके चलाया। दादी जी का ट्रस्ट इतना था कि अगर चोर भी आ जाए तो साथ बन जाए, इतना फेथ दादी जी रखती थी। उसकी खराबी तो कभी देखती नहीं थी कि इसके अंदर कोई खराबी है ना। हमने देखा है कि कभी कभी कोई भाई बहन थे, वो कभी ऊंचा नीचा भी बोल लेते अपने अनुसार, जैसा उनका स्वभाव होता है। तो ऊंचा नीचा बोलेंगे, जाएंगे तो उनको फील होगा हमने दादी के साथ ठीक नहीं बोला। अगर वो दो मिनट बाद भी दादी के पास जाएंगे तो दादी के मन में नहीं होगा इसने क्या बोला था, उससे उसी तरह ही व्यवहार करेगी जैसे नॉर्मल है। इसके मन में होगा कि मैंने दादी के साथ ऐसे किया, पर दादी उसी तरह व्यवहार करेगी। मैं आपको अपना यह घटना सुना देता हूं। हम लोग ऊपर इंद्रप्रस्थ एक जगह है, उसके कमरे में दो भाई ठहरे हुए थे। ये बहुत साल की बात है। तो किसी ने हमें आके कह दिया कि यहां ज्यादा आ गए हैं भाई बहन, तो हर एक कमरे में दादी जी एक एक एक्स्ट्रा डाल रहे हैं। किसी ने आके हमें कह दिया, हमारे मन में आ गया कि दादी जी एक्स्ट्रा डाल रहे हैं। तो दादी जी आए तो उस कमरे में दो ही बेड की जगह है। अच्छा, तो हमारे साथ जो भाई था उसने कहा, दादी देखो ना, ये जगह ही दो बेड की। दादी ने कुछ नहीं बोला था जब तक, ये जगह ही दो बेड की है, यहां तीसरा कहां आएगा। दादी ने कुछ नहीं बोला, मुस्कुराया और मुस्कुरा के चली गई। अब क्या हुआ, मैंने कहा भाई दादी ने तो बोला ही नहीं कि तुमने बेड डालना है, किसी ने कहा होगा हमें। अच्छा, कहता कोई, उसके अंदर ना फीलिंग आ गई कि मैंने दादी को ऐसे क्यों कहा। अब रात को क्या हुआ कि वो भाई अपने पास टेबल पर थर्मोस रख के सोता था रोज, थर्मोस पड़ी रहती थी, उसमें पानी वगैरह होता था। कई दिन से उसके वहीं उसको आदत थी थर्मोस रखने की। रात को ढूं से आवाज आई, हमने देखा क्या हुआ, उसकी थर्मोस टूट गई, ऐसे कोनी लग के। वो भी हैरान, हम भी हैरान कि ये तो यहां रोज थर्मस रखता है, इसकी थर्मस कैसे टूट गई। तो उसके मन में जो ये गिलानी आई ना कि हमने दादी को ऐसे क्यों बोला, उससे उसका मन डिस्टर्ब हो गया और उसकी थर्मस टूट गई। ये हमने प्रैक्टिकली देखा। और इसी प्रकार से ये तो हुई नम्रता और स्पष्टता। अब दादी जी की ये देखिए निमित्त भाव। अगर दुनिया में किसी का पक्का निमित्त भाव देखना हो जिसमें मैं है ही नहीं, तो दादी जी का। यानी इतना बड़ा यज्ञ है उसमें मैं निमित्त हूं, बोलती तो नहीं थी मैं निमित्त हूं, लेकिन निमित्त हूं। कैसे कि آپ نے جنہوں نے دادی جی کو دیکھا ہے, یہاں دادی جی مرلی چلاتی تھی, بابا کی مرلی سناتی تھی, تو بابا کی مرلی ایسے سناتی تھی کہ جیسے میں نہیں سنا رہی, بس بابا کی مرلی کو میں نمت سنا رہی ہوں. آپ کو لگے گا ہی نہیں کہ دادی پرکاش منی سنا رہی ہے. جو بابا نے کہا بابا ایسے کہتا ہے, بابا نے ایسے کہا, بابا نے ایسے کہا, اپنے آپ کو دبا کر یعنی بابا کی مرلی بچوں کو سنا رہے ہیں. تو ہم نے دیکھا ہے کئی سینٹر پر ٹیچرز ہوتے ہیں, وہ مرلی کے سناتے سناتے اپنا بھی ایڈ کر دیتے ہیں. ان کو لگ جائے نا یہ اسٹوڈنٹ کو یہ شکشا دینی ہے تو مرلی میں ہی دے دیتے ہیں. تو اسٹوڈنٹ کہتا ہے یہ دیکھو میرے لیے کہا ہے بہن جی نے. اچھا, حالانکہ بابا کی شکشا سب کے لیے ہوتی ہے, دادی سے ایسے نہیں ہوتا تھا. اسی پرکار سے دادی ودیش سے جا کے آتی تھیں, ودیش کے چکر لگا کے تو اپنا سماچار سناتی تھی. تو آپ کو ایسے لگے گا, آپ کہیں گے دیکھو بابا کی کمال ہے, دیکھو بابا نے ایسے کر دیا, یہ بچوں کی بھاونا ہے, بابا کا اتنا ہے. کبھی نہیں لگے گا آپ کو کہ دادی اپنا انوبھو سنا رہی ہے. نہیں تو دوسرا کوئی سنائے گا, میں جا کے پریزیڈنٹ سے ملا, میں نے وہ, اس میں میں بہت آئے گی. دادی کے اس میں آئے گی نہیں, کسی کو نہیں فیل ہوگا کہ دادی ودیش میں نہ جائے, وہ کہتے بہت اچھا جائے, اور جو میں کرتا اس کو ہمیں ہوگا میں بھی کیوں نہ جاؤں. تو اس میں عرشا کسی کو نہ ہو, سمان دے اور ایکسیپٹ کرے, یہ نیچرل دادی کے اندر تھا. ایک چیز ہم نے اور دیکھی ہے, دادی جی میں شبد کا پریوگ نہیں کرتے تھے. بہت کم ہم نے سنا ہوگا کبھی دادی میں کہے. اگر دادی نے کسی بات میں رائے بھی دینی ہے تو کہے گی دادی کا یہ وچار ہے, دادی ایسے کہتی ہے. کیوں کہ وہ پوسٹ دادی کی پوسٹ ہے, تو پوسٹ یہ کہہ رہی ہے, نہ کہ دادی پرکاش منی نہ. تو یہ بھی ہم نے دیکھا, ہمیں نہیں پتا تھا کیوں ایسے کرتی ہے, دادی ایسے کہہ رہی ہے, دادی کا یہ خیال ہے. تو وہ میں کبھی نہیں بولتی تھی. تو نیچرلی جس کے اندر اس پرکار کا نمت بھاو ہوگا وہ میں نہیں کرے گا. اور نمت بھاو کے کارن دادی کو کبھی بھی کوئی بڑی سے جس کو ہم کہتے ہیں پرابلم, نہیں تو یہ یگیہ میں دنیا میں ہم رہتے ہیں, دنیا کے کتنے لوگ ہیں, دنیا کے کتنے قاعدے ہیں, ویکتی ویسے ہی سوچے ارے میرے پاس فلانا آ جائے گا, میرے پاس یہ ڈپارٹمنٹ والا آ جائے گا, میں کیا کروں گا. نہ, نمت ہے, بابا بیٹھا ہے اور ہم نمت کر رہے ہیں اور رائٹ کر رہے ہیں تو رائٹ ہی ہوگا. ایک بار کیا ہوا, ایک بار یہ ہوا کہ ایک نیتا جی ہے, وہ اس علاقے سے الیکشن میں کھڑے ہوتے ہیں. دلی کی جو گورنمنٹ ہے اس کے لیے یہاں سے وہ ایم پی بنتے ہیں. تو وہ ایم پی جی کا الیکشن آ گیا تو کسی نے ان کو کہہ دیا کہ برہما کماری سنستھا بہت بڑی ہے, وہاں جاؤ کچھ پیسہ لے کے آؤ, چندہ بندہ تمہیں اچھا مل جائے گا. تو اس بھاو سے آ گیا, دادی جی سے ملا, ایسی اسی باتیں کرتا رہا کرتا رہا. تو پھر جب اس نے بہت رائل ڈھنگ سے ادھر ادھر کر کے کہا, یعنی تھوڑی پیسے کے لیے اچھا ظاہر کی, تو دادی جتنی نرم ہے, جتنی نمت ہے, جتنی نرمان ہے, اتنی درڑ بھی ہے. اپنے اصول سے یگیہ کے نیموں سے کبھی نہیں دادی نے ٹلنا. تو دادی نے اس کو کہا, بھائی یہ دینے کی جگہ ہے یا لینے کی جگہ ہے؟ بس اب وہ سمجھ گیا, چپ چاپ نہیں, ہم تو آپ کا آشیرواد چاہتے ہیں, ہمارے سر پر ہاتھ رکھ دیجئے, چلا گیا. اور پھر دنیا میں بڑے بڑے لوگ ہیں, بڑی بڑی فیس چارج کرتے ہیں, بڑے بڑے پروگرام کرتے ہیں. یہاں پر ہم نے دیکھا بڑے بڑے پہلے فلموں کے سنگیتکار آتے تھے, اپنی کلا پیش کرتے تھے, اور ایک بڑے مشہور فلم کے سنگیتکار تھے شنکر جے کشن اپنے وقت کے. وہ آئے, انہوں نے کلا پیش کی, لوگوں نے گیان کے دوسرے دھارمک گیت گائے, لوگوں نے خوب تالیاں بجائی. اچھا, میں اسٹیج پر بیٹھا تھا, مجھے ان میں سے ایک کہتا ہے ہم نے اچھا گایا. میں نے کہا دیکھو اتنے بڑے مشہور ہیں میرے سے پوچھ رہے ہیں. میں نے کہا بہت اچھا گایا. بعد میں وہ آئے دادی جی کے پاس, تو تو کسی جو ان کو لائے تھے انہوں نے کہا دادی جی ان کو کوئی سوغات دے دیں، ان کو کوئی گفٹ دے دیں، تو دادی جی نے کہا ہاں ہاں، تو کہتے ہیں نہیں، ہمارے سر پر آپ ہاتھ رکھ دیں، یہ سب سے بڑی سوغات ہے. آج ہماری کلا جو ہم دنیا میں بیچتے ہیں، آج ہماری کلا سفل ہوئی. ایسا ان کا پربھاؤ تھا دادی جی کا. ایک اور ویکتی تھا، کئی آ جاتے ہیں یہ میڈیا والے آ جاتے ہیں، تو ایک بار انہوں نے دادی جی کو پوچھا آپ کے پاس پیسہ کہاں سے آتا. یہ ان کا جنرل سوال ہوتا، یہ نہیں دیکھتے کہ اتنا بڑا یگیہ، اتنی بڑی سنستھا ہے، اتنا بڑا خرچہ ہے، اس کو بانٹو تو کتنا ہو جاتا ہے. تو دادی جی نے ان کو کیا جواب دیا پتا ہے؟ اس نے کہا آپ کے پاس پیسہ کہاں سے آتا ہے؟ دادی جی بولے تیرا پیسہ جاتا کہاں ہے؟ پہلا جواب یہ، تیرا پیسہ جاتا کہاں ہے؟ یعنی ہر ویکتی سوچے کہ کھانے پینے میں تو تھوڑا ہی خرچہ آتا ہے، فالتو میں جاتا ہے نا، تو بیچارہ چپ ہو گیا. پھر دادی جی نے کہا دیکھو، ہم کوئی دھن بینکوں میں نہیں رکھتے، ہم کوئی بجٹ نہیں بناتے، ہمارا ایک روپے سے کام چلتا ہے، ایک روپے سے. وہ بڑا حیران، ایک روپے سے کیسے کام چلتا ہے؟ دادی جی نے کہا دیکھو، ہمارے 10 لاکھ پریوار ہیں. اچھا 10 لاکھ میں سے 5 لاکھ گن لو، اگر ہم سب کو کہیں ایک ایک روپیہ لاؤ تو 5 لاکھ روپیہ لائیں گے روز کا. مان لو ہمیں کوئی بہت بڑا پروگرام کرنا ہے، 1.5 کروڑ خرچنا ہے، تو ہم ایک مہینے میں اکٹھا کر لیں گے، اس کا باکس بنا دیں گے، 1.5 کروڑ خرچہ، پھر کوئی دوسرا کام شروع کر دیا. وہ بڑے حیران ہو گئے، کہتے ہیں اچھا یہ آپ کی اکانومی ہے. اور سچ مچ بابا نے کبھی نہیں کہا پیسے اکٹھے کرو، بینک میں رکھو، بجٹ بناؤ. بابا کو بھی نہیں پسند تھا، دادی کو بھی نہیں. دل کھلا، اکانومی ساتھ، تو اس سے بیڑا پار. تو ہم نے دیکھا اس طریقے سے بڑھتے بڑھتے لوگوں کی بھاونا اتنی بڑھ گئی کہ اگر پیسہ سفل کرنا ہے تو برہما کماری میں کرو، کیونکہ سادگی، ایکچولی آج کل وہ سادگی گھٹتی جا رہی ہے. یہ بھی ہم آپ کو بتا دیں، ہم لوگ سادگی میں اگر چلتے ہیں تو ہمارا کوئی کمپٹیشن والا نہیں، سادہ بن کے دکھائے. لیکن ہم دنیا کے سٹائل سے چلیں گے تو دنیا تو آگے سے آگے پڑی ہے. تو ہمیں سادگی کا فیشن رکھنا ہے. آج کل ہم دیکھتے ہیں کئی لوگ سفید ڈریس بھی ایسی پہنتے جس میں ڈیزائن ہوتا ہے. ارے بھائی، سادگی میں نے سادگی، اس میں ڈیزائن کیوں؟ تو کہتے ہیں تھوڑا سا تھوڑا سا، یہ تھوڑا سا آپ کی شکتی کو کمزور کرے گا. جتنے آپ سادہ رہیں گے، ادھیاتمکتا کی شکتی سادگی میں ہے، دل کی سادگی، باہر کی سادگی اور بول چال کی بھی سادگی، اس میں چتورائی چلاکی نہیں چلتی. اچھا پھر اب آپ دیکھیے کہ دادی جی اندر ہی اندر سارا پرشارت کرتے تھے، کسی کو پتا نہیں لگتا تھا کہ دادی کچھ خاص ایفرٹ کر رہی ہے، پر وہ اندر ہی اندر کرتے تھے، ہم کو انوبھو ہوتا تھا. شاید آپ کو کسی نے سنایا یا نہیں، جب دادی جی شاریرک طور پہ بیمار تھے اور ان کے شریر کے اندر کافی، جس کو کہتے ہیں نا، نالیاں لگی ہوئی ہیں، ڈرپ لگے ہوئے ہیں، دوائیاں لگی ہوئی ہیں، ایسا ان کا لگا ہوتا تھا. مسکراتے تو وہ رہتے ہی تھے. تو ڈاکٹر آیا ان کا صبح صبح، اس نے کہا ہاؤ آر یو دادی؟ دادی کہتے آئی ایم ویری فائن، میں بالکل ٹھیک ہوں. ڈاکٹر بولا میں آپ کا ڈاکٹر ہوں، آپ کے یہ سارے ٹیوب لگے ہوئے ہیں، عام ویکتی کے لگے وہ تو پتہ نہیں تڑپے گا، آپ کہہ رہی ہیں میں بالکل ٹھیک ہوں مجھے ڈاکٹر کو. تو ڈاکٹر کہتا وہ کہتی ہیں تم نے پرشن غلط پوچھا ہے، تم نے پرشن غلط پوچھا ہے، اگر تم پوچھتے میرا شریر کیسا ہے تو میں کچھ بتاتی، تم نے پوچھا ہاؤ آر یو، میں آتما ہوں، میں تو ٹھیک ٹھاک ہوں. آپ بتاؤ اس سے کیا پتا لگتا کہ دادی جی کا یہاں تک وہ تھا. اب ہم آپ کو 2-3 پرسنل باتیں سنا دیتے ہیں ہمارے ساتھ جو گھٹی ہیں، تو بہت ساری. اچھا یہ ہمارا گڈ لک ہے کہ 1955 میں 56 میں دادی جی ہمارے دلی کے جس سینٹر میں ہوں उसी की इंचार्ज थी उस समय, वो दादी जी नहीं थी, प्रकाशमणि जी थी। अच्छा, हम उनके पास ही रहते थे और रोज जैसे कि टीचर होती सेंटर की, तो उन दिनों हमारा इम्तिहान होना था। मैं चार्टर्ड अकाउंटेंसी पढ़ता था और पेपर होने वाले थे, और उन दिनों में चार्टर्ड अकाउंटेंसी मीन्स बहुत मुश्किल, एक बारी तो कोई पास होता ही नहीं था, और सारा रिजल्ट उसका 7% होता था। हम उसमें लगे हुए थे और आपको पता है ब्रह्मा कुमार पढ़ाई कहाँ पढ़ेगा है, वो तो लोक पर लोक की बात करता है। तो हम थोड़ी बहुत पढ़ लेते थे और बाबा की मदद से पास भी हो जाते थे। अब आ गया फाइनल इम्तिहान। अब मैंने सोचा कि उस इस वक्त मैं कुछ पढ़ूंगा, अभी तो ऐसे ही है, लास्ट दिनों में पढ़ा तो जाता नहीं, अगर लास्ट दिनों में कंसंट्रेशन हो, मन ठीक तरह से ठीक रहे, तो जो शक्ति चाहिए जो आंसर चाहिए आ जाएगा। तो मैंने दादी जी को कहा, देखिए मैं इम्तिहान देने जाऊंगा, आपसे ना दृष्टि लेके जाऊंगा। उन्होंने कहा ठीक है। तो मैं दादी से दृष्टि लेके जाता रहा और मुझे कोई उम्मीद नहीं थी मेरा ठीक होगा कि नहीं, क्योंकि और तरह हम बच्चे भी थे और तरह के पेपर आते थे, कर कुरके आ गए। एक दिन मेरे छोटे भाई ने मुझे जगाया कि तुम्हारा रिजल्ट आ गया और तुम पास हो गए। तो मैं ये समझता हूं ये दादी जी के दृष्टि लेने से ही मैं पास हुआ। अच्छा, और बातें देखिए, मैं दादी जी के बाबा के कहने से एक जगह मैंने नौकरी कर ली जिसको जॉब कहते हैं। अच्छा, जॉब कर लिया। अब जॉब में मैं धीरे धीरे ऑफिसर बन गया, बड़ा ऑफिसर बन गया। तो यहां मैं आता था तो जॉब करने वाले ऑफिसर को थोड़ा बहुत नशा रहता है कि मैं फलाना हूं, अपना पोस्ट तो वो भूलता ही नहीं। तो कोट पैंट पहन के यज्ञ में आते थे, जेब में ऐसे हाथ करके, जैसे कई आते हैं आजकल। तो मुझे उन दिनों दादी जी को विदेश जाना था, थोड़े से भाई बहन होते थे, बहुत साल की बात है, थोड़े से भाई बहन होते थे, तो शांति स्तंभ के इर्द गिर्द जो बैठने की जगह है वहां वो बैठे थे और दादी जी को विदाई देनी थी। तो दादी जी वहां उतरे, मैं भी उतरा, अपना बूट बाट उतारा, तो दादी जी ने कहा, थाली थी टोली बांटने की, तो मुझे कहा ये पकड़ लो। अच्छा, मेरे मन में जरा सा ख्याल आया, मैं ऑफिसर, ये कोई और नहीं पकड़ सकता, टोली तो बांटनी है। अच्छा, मेरे मन में आया, किसी को पता नहीं, ना दादी जी को पता। तो अचानक मुझे बहुत जोर का झटका लगा, जैसे किसी को बिजली का करंट लगता है। मैंने चुपचाप वो थाली पकड़ ली, जैसे कठपुतली होती है ना, पकड़ ली, और दादी जी दृष्टि देते गए और मैं मेरे से टोली लेके देते रहे। उसके बाद मुझे इतना हल्का लगा, अरे ये टोली ले थाली पकड़ना तो जादू जैसी बात है, इतनी खुशी, इतनी खुशी। मैंने सोचा अगर मैं ये ना पकड़ता तो मैं मिस कर देता, ये तो मेरी खुशकिस्मती थी कि मुझे झटका लगा। तब से मैंने सोचा ये बॉडी कॉन्शियस नुकसान करता है, ये ठीक करता है। फिर आप देखिए, टाइम हो गया मेरा शायद, और फिर आप देखिए कि दादी जी की संकल्प सिद्धि, जो करना है वो हो जाना है। मुझे अच्छी तरह याद है ये दिल्ली का जो ORC बना है उसका लैंड का उद्घाटन था, शायद जमीन का शुरू शुरू में, तो वहां की जो सड़क है मेन रोड से 1 किलोमीटर, वो सड़क थी नहीं, सड़क नाम मात्र थी, पत्थर पुत्थर थे। अब पत्थर पुत्थर थे तो दादी जी को हम लेके गए, तो उन्होंने मुझे कहा ब्रिज मोहन इस सड़क का तो कुछ करो, कहा उन्होंने। तो मेरे मन में आया किसी MP वगैरह से मिलूंगा, MPs को ठीक कोटा होता है पैसे लेके कराने का, करूंगा। अच्छा, 2 महीने बाद वो सड़क बननी शुरू हो गई, मैंने तो कुछ किया नहीं। अच्छा, बिल्कुल फर्स्ट क्लास बन गई, अब वो स्टेट हाईवे बन गया है। तो मैंने सोचा मैंने तो कुछ किया नहीं, ये किसकी शक्ति से बना, दादी ने कह दिया सड़क ठीक हो तो हो गई, इस प्रकार का। अब भाई और आ गए, ओम शांति, ओम शांति।
प्रकाशमणि करते